الحمد لله وحده، والصلاة والسلام على من لا نبي بعده، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. فذكر إنما أنت مذكر لست عليهم بمسيطر. صدق الله العظيم. بزرگان محترم، برادران عزیز، جیسا کہ آج 26 جنوری ہے اور آج کی ایک تاریخ ہے، اور ہر مسلمان کو واقف ہونا ضروری ہے کہ آج کیا تاریخ ہے اور ہمارے اکابر نے، علماء نے اور ہمارے مسلمانوں نے کس طرح کی قربانیاں پیش کی ہیں، جب جا کر ہمارا یہ ملک، ملک عزیز، آزاد ہوا. اس سلسلے میں ناواقف رہنا بڑی غلطی ہوگی. پہلے یہ جان لینا ضروری ہے کہ غلامی کی زندگی اسلام نے کبھی پسند نہیں کی ہے. جہاں بھی غلامی کی زندگی رہی اور ایک انسان دوسرے انسان کے ماتحت رہا، اسلام نے بڑی ترغیب دی کہ اپنی ماتحتی سے، غلامی سے آزاد کرو. انسان آزاد پیدا ہوا ہے، وہ ہمیشہ آزاد ہی رہے گا. اس لیے آپ دیکھ سکتے ہیں سیرت کی کتابوں میں اور اسلامی کتابوں میں کہ جہاں کہیں بھی غلامی کا شبہ پیش آیا، اس کو دور کیا گیا. 1947 میں یہ ملک آزاد ہوا، اور 1950 میں اس ملک کو جمہوری ملک اور سیکولر ملک قرار دیا گیا. اور یہ ملک غلام کب سے ہوا، کیسے ہوا، تاریخ تو بہت طول طویل ہے، لمبی چوڑی ہے. بس جو ضروری اور اہم باتیں ہیں ان کو بتانا ضروری سمجھتا ہوں. عموماً ایک بات کہی جاتی ہے کہ 1857 عیسوی، یعنی 1850 عیسوی سے جنگ آزادی شروع ہوئی اور اس ملک کو آزاد کرانے کے لیے محنت شروع ہوئی. عموماً ایسا کہا جاتا ہے اور مشہور بھی ہے، لیکن یہ صحیح نہیں ہے. تقریباً 1857 سے 100 پہلے، 1757 عیسوی سے اس ملک کو آزاد کرانے کی کوشش شروع ہوئی، اور 200 تقریباً محنت ہوئی، جب جا کر یہ ملک آزاد ہوا. تو دو تاریخیں ہیں، ایک تاریخ ہے 1757 1750 سے 1850 تک، اور دوسری تاریخ ہے 1850 50 पर 7 से 1940 पर 7 तक, ये दो तारीखें हैं। दूसरी तारीख मशहूर है वो इसलिए कि ये जो दूसरी तारीख है इसमें मुसलमानों के साथ गैर मुस्लिम भी शामिल हुए थे, बहुत से गैर मुस्लिम हिंदू और दीगर मजहब वाले भी शामिल हुए। और इससे पहले 1757 ईस्वी से 1857 ईस्वी तक पूरे 100 साल तक सिर्फ मुसलमान ही लड़ते रहे, मुसलमानों के साथ एक भी गैर मुस्लिम शामिल नहीं था, सिर्फ मुसलमान लड़ते रहे। जहां कहीं गैर मुस्लिम शामिल भी हुए तो उन्होंने अलाहिदगी इख्तियार कर ली, मुसलमानों के साथ वफादारी नहीं की, बिल आखिर उन्होंने भी गद्दारी की। इसलिए सिर्फ मुसलमान 100 साल तक जंग लड़ते रहे हैं। वैसे सबसे पहले 1498 ईस्वी में वास्कोडी गामा की क़ियादत में अंग्रेज़ हिंदुस्तान में आया था और उधर बंगाल में, इधर केरला मलेबार में वो बराए तिजारत आया हुआ था, लेकिन बस वो तिजारत किया करता था। 1601 ईस्वी को अंग्रेज ने बाज़ाब्ता यहाँ कलकत्ता में एक कंपनी कायम की ईस्ट इंडिया कंपनी के नाम से, और ये तारीख है 1601 ईस्वी की। तो उस वक़्त उसने ईस्ट इंडिया कंपनी के नाम से एक कंपनी कायम की और इस तरह से उसकी तिजारत आगे बढ़ती रही, तिजारती एतबार से बहुत मजबूत होता गया। हत्ता के जब उसके 100 साल हो गए तो तिजारत फैलाते बढ़ाते उसका इक्तिदार भी बढ़ने लगा और उसकी हुकूमत भी आहिस्ता आहिस्ता बढ़ती रही। तारीख लिखने वाले लिखते हैं 1707 ईस्वी को हजरत औरंगजेब मुहियुद्दीन रहिमहुल्ला की वफात हुई, जिन्हें आलमगीर भी कहते हैं, औरंगजेब रहमतुल्लाह अलैह। औरंगजेब रहमतुल्लाह अलैह के बाद मुगलिया सल्तनत के बादशाहों में से कोई भी बादशाह दुरुस्त और सही तौर पर कायम नहीं रहा। हजरत औरंगजेब रहमतुल्लाह अलैह तक बहुत अच्छा दौर हुकूमत रहा, फिर उसके बाद मुगलिया सल्तनत के बादशाहों में तायुश ऐश पसंदी और बहुत सारी गलतियां आ गई और उसकी वजह से आहिस्ता आहिस्ता ये लोग जड़ पकड़ते गए और मजबूत होते गए। हत्ता के जब इनका इख्तिदार काफ़ी हद तक मजबूत हो गया, ये लोग चापलूसी से जो इलाकाई अमीर होते, बादशाह होते, उनसे मुआहदा करके वहाँ अपनी हुकूमत भी कायम कर लेते और उनके साथ भी अच्छा रवैया इख्तियार करते थे। यहाँ तक कि हजरत शाह वलीउल्लाह मुहद्दिस दहलवी रहिमहुल्ला ने 1757 से 50 साल पहले ही आप भांप लिए, जांच लिए कि इस मुल्क में क्या होने वाला है, लिहाजा आपने उसी वक्त से तरबियत देना शुरू कर दिया और फिक्र करते रहे। फिर आपकी वफात हो गई और आपके जानशीन, आपके बड़े फर्जन حضرت شاہ عبد العزیز محدث دہلوی رحمہ اللہ نے جب دیکھا کہ ہمارے اس ہندوستان پر انگریز تقریباً قابض ہو چکا ہے اور اس کا اقتدار مضبوط ہوتا جا رہا ہے, تو سب سے پہلے انہوں نے فتویٰ جاری کیا اور انگریز کے خلاف جہاد کا فتویٰ دیا. حضرت شاہ عبد العزیز محدث دہلوی رحمہ اللہ نے, اور فارسی زبان اس وقت ہمارے اس ملک کی زبان تھی, فارسی زبان ہی چلتی تھی, تو فارسی زبان میں انہوں نے فتویٰ دیا اور وہ پورے ملک میں مشہور ہوا. اور پھر مختلف جگہوں سے مختلف لوگ کھڑے ہوئے اور انگریز کے خلاف لڑنے لگے. سب سے پہلے 1757 عیسوی میں انگریز کے خلاف جس بادشاہ نے جنگ لڑی ہے وہ نواب سراج الدولہ تھے, جو بنگال کے بادشاہ تھے. نواب سراج الدولہ یہ ایک نیک, انتہائی متقی اور درد رکھنے والے ایک انسان تھے. وہ میدان میں آئے اور جنگ پلاسی کے نام سے پلاسی کے میدان میں انہوں نے ایک زبردست لڑائی لڑی انگریز سے. لیکن ان کا جو خاص وزیر تھا میر جعفر, انہوں نے غداری کر دی. میر جعفر نے غداری کی, اس کی وجہ سے نواب سراج الدولہ کو 1757 عیسوی میں شکست کھانی پڑی اور وہ اس وقت ہار گئے. اگر یہ وزیر غداری نہ کرتا, اسی وقت فیصلہ ہو جاتا کہ یہ ہندوستان انگریزوں کا نہیں ہے, ایک جمہوری ملک ہے, یہاں ہر طرح کے پھول رہتے ہیں, مسلمان بھی ہیں, ہندو بھی ہیں, سکھ بھی ہیں, عیسائی بھی ہیں, جین بھی ہیں, بدھ مت بھی ہیں, اور دوسرے جتنے مذاہب والے ہیں سب یہاں رہتے ہوئے آئے ہیں اور صدیوں سے رہتے ہوئے آئے ہیں, کوئی ان میں اختلاف نہیں رہا, اور ہر ایک اپنے اپنے طور طریق سے عبادت کیا کرتا تھا اور اپنے اپنے مذہب پر ہر ایک چلتا تھا. لیکن پھر اس کے بعد وہ مصیبتیں پیش آئی کہ انگریز آیا اور وہ قابض ہو گیا, اس نے اپنے پنجے گاڑ لیے, مضبوط کر لیے. تو 1757 عیسوی کو نواب سراج الدولہ کو شکست ہوئی اور میر جعفر نے غداری کی. ڈاکٹر اقبال نے یہی کہا ہے کہ جعفر از بنگال صادق از دکن, جعفر از بنگال صادق از دکن, ننگے آدم ننگے دین ننگے وطن. یعنی بنگال میں جعفر نے غداری کی, سراج الدولہ کو شکست ہوئی, اور دکن میں میر صادق نے غداری کی, ٹیپو سلطان شہید رحمہ اللہ کو شکست ہوئی. تو یہ غداری کرنے والے تھے, یہی دو نہیں تھے, اور بھی سینکڑوں نام آتے ہیں غداروں میں, غداری کرنے والوں کے, لیکن یہ نام بہت نمایاں ہیں. یہ دونوں بالکل بادشاہوں کے انتہائی خاص تھے, گویا سیدھے ہاتھ تھے. ان لوگوں نے غداری کی, تو اس وقت جعفر نے غداری کی. اقبال وہی کہہ رہے ہیں کہ جعفر از بنگال صادق از دکن, کہ بنگال میں جعفر نے غداری کی اور دکن میں صادق میر صادق نے غداری کی. اور یہ لوگ کون ہیں؟ ننگے آدم ننگے دین ننگے وطن, یعنی انسانیت کے لیے بھی باعث شرمسار ہیں اور دین اور مذہب میں بھی باعث شرمندگی ہیں اور وطن کے لیے بھی باعث شرمندگی ہیں. تو انہوں نے ایسی غداری کی. تو نواب سراج الدولہ کے بعد پھر جنگیں ہوتی رہی. تو 1757 عیسوی ہے, اس کے بعد
मैदान में आया है टीपू सुल्तान शहीद रहीमहुल्ला का जो बाप था हैदर अली, वो मैदान में आए हैं। उन्होंने 1760 में अंग्रेजों से लड़ाई लड़ी है, फिर उनकी वफात होती है, फिर मजनून शाह नामी एक बड़ा बादशाह है वो मैदान में आता है और 1770 पर 1780 तक वो अंग्रेजों से 4 साल तक मुकाबला करता है, लड़ाई लड़ता है। फिर उसके बाद 1791 में टीपू सुल्तान शहीद रहीमहुल्ला आते हैं, फिर उनकी 4 लड़ाइयां होती हैं, 1-2 नहीं 4 लड़ाइयां होती हैं। उनकी तारीख तो इतनी शानदार है, सुनहरे हरफों से लिखे जाने के काबिल है। फिर उनको 1799 में 4 मई को शिकस्त होती है, वो शहीद होते हैं 1799 में। और फिर उसके बाद 1812 में एक और लड़ाई होती है, मौलवी शरीयतुल्लाह और उनके बेटे, मौलवी शरीयतुल्लाह और उनके बेटे मैदान में आते हैं, अंग्रेजों से लड़ते हैं। 1700 के बाद 1812 ईस्वी को ये लड़ाई होती है। फिर उसके बाद 1831-30 पर 1 ईस्वी को हजरत सैयद शहीद सैयद अहमद शहीद और हजरत सैयद इस्माइल शहीद अलैहिमुर्रहमा लड़ते हैं और ये दोनों बहुत बड़े आलिम दीन होते हैं और ये दोनों भी शहीद होते हैं 1831। ये उस तारीख है, ये साल वो साल है जब इनकी शहादत होती है। ये भी मैं मुख्तसर बता रहा हूँ, वरना इस दरमियान ये जानबाज हजरात जान निसार ये मुजाहिदीन आते हैं, अंग्रेजों के खिलाफ लड़ते रहते हैं, लेकिन इधर अंग्रेज मजबूत होता जाता है। सैयद अहमद शहीद रहीमहुल्ला, इनकी बहुत तवील तारीख है और इनकी वालिदा ने इनकी बड़ी बेहतरीन तरबियत की और हजरत शाह अब्दुल अजीज मुहद्दिस देहलवी रहीमहुल्ला इनके सरपरस्त होते हैं और खास रिश्ता भी होता है, इनके मुरब्बी हैं, उस्ताज हैं, सरपरस्त हैं। और हजरत शाह अब्दुल अजीज मुहद्दिस देहलवी रहीमहुल्ला का फतवा देखकर ये हजरात भी सामने आते हैं और मुख्तलिफ जंगें ये करते हैं, इनको बड़ी फतह भी हासिल होती है। फतह करते करते पंजाब का बहुत बड़ा इलाका फतह कर लेते हैं, लेकिन यहाँ भी गद्दारी होती है और गद्दारी होकर इन हजरात को भी बिलाखिर शिकस्त होती है और दोनों शहीद होते हैं। हजरत शाह इस्माइल रहीमहुल्ला बालाकोट की पहाड़ी पर आप भी शहीद होते हैं और हजरत सैयद अहमद ये भी शहीद होते हैं। हजरत सैयद अहमद शहीद रहीमहुल्ला, उनका वाकया लिखा है कि एक दिन अपने घर गए और वालिदा से इजाज़त लेकर जाते थे, जब भी जाते थे कहकर जाते थे। घर आए हुए थे और तैयारी पूरी कर ली, वालिदा से कहने के लिए गए कि इजाज़त लेकर जाएं। वालिदा नमाज पढ़ रही थी और तैयार थे, जब वालिदा सलाम फेरेंगी इजाज़त लूँगा। लेकिन दाया ने, जो घर की खादिमा थी, दाया ने उनका रास्ता रोक लिया, कहा बेटे तुम जा नहीं सकते। बहुत रोका उन्होंने और जाने नहीं दिया। इतने में उनकी वालिदा ने सलाम फेरा, सलाम फेर कर कहा कि तुझे जो अहमद से मोहब्बत है मैं जानती हूँ, लेकिन ये तो तय है मुझसे ज़्यादा तुझे मोहब्बत नहीं हो सकती, मुझसे ज़्यादा तुझे मोहब्बत नहीं हो सकती, लेकिन मेरा ये बेटा जाएगा और लड़ेगा, वो जंग और जिहाद करेगा। और फिर अपने बेटे से कहती हैं बेटा जाओ। और उस जमाने में, आज भी यूपी वगैरह में کہ یہ لفظ بولا جاتا ہے، بڑے لوگ بھی اس کو بولتے ہیں بھیا، تو والدہ نے کہا بھیا جاؤ اور لڑو، خبردار پیٹ نہ پھیرنا، اگر تم پیٹ پھیرو گے یہ صورت میں کبھی نہیں دیکھوں گی۔ ہماری عورتیں اللہ اکبر کیا شان تھی ان کی، کیسا تقویٰ تھا اور کیسی ہمت تھی ان کے اندر، آج اس کا سواں تو دور کی بات، ہزارواں حصہ بھی نہیں ہے۔ بہرحال یہ ان کی والدہ ہیں، سید احمد شہید رحمہ اللہ اور اسماعیل شہید رحمہ اللہ میدان میں آتے ہیں اور وہ جنگیں کرتے ہیں، سکھوں سے لڑتے ہیں، اس لیے کہ وہ انگریزوں سے ملے ہوئے تھے، اور زبردست فتح حاصل کرتے ہیں، لیکن وہاں غداری ہوتی ہے، پھر وہ شکست کھاتے ہیں اور شہادت بھی حاصل کر لیتے ہیں، اسماعیل شہید اور احمد شہید رحمہم اللہ تعالی۔ لمبی تاریخ ہے، پڑھنے سے تعلق رکھتا ہے۔ پھر حضرت ٹیپو سلطان شہید رحمہ اللہ، وہ بھی میدان میں آتے ہیں، اور ان کا جو انگریزوں سے مقابلہ ہوا تھا، وہ تو ایک بڑی تاریخی حیثیت اپنے اندر رکھتا ہے، اور سینکڑوں صفحات لکھنے والوں نے لکھے ہیں کہ ٹیپو سلطان شہید رحمہ اللہ کون ہے۔ ان کے والد حیدر علی اگرچہ ان پڑھ آدمی تھے، بڑے مجاہد، پڑھے لکھے نہیں تھے، لیکن انہوں نے اپنے اس بیٹے کی بڑی زبردست تربیت کی، پڑھایا بھی، سمجھایا بھی، دینی تربیت کی، اور ایک طاقتور انسان بنائے، اور بڑی اچھی اخلاقی تربیت کی۔ ٹیپو سلطان وہ شروع ہی سے ایک مرد مجاہد تھے، اور ان کا نام فتح علی ٹیپو سلطان ہے، تو فتح علی سلطان ٹیپو کہیے، ٹیپو سلطان کہیے، میں ان کی پوری تاریخ بیان کرنا نہیں چاہتا ہوں، مختصر باتیں ان کے تعلق سے بیان کر رہا ہوں کہ یہ کس طرح سے میدان میں آتے ہیں اور کس طرح سے لڑتے ہیں۔ اسی زمانے میں ان کا لقب شیر میسور پڑ گیا تھا، اور میسور کا مطلب میسور سے مدراس تک تھا، اور مدراس کہتے تو مدراس سے میسور تک کا علاقہ تھا، بیچ میں جتنے علاقے آج کل آ گئے ہیں یہ آج کل کی تقسیم ہے، مدراس سے میسور تک ایک علاقہ، یا ادھر میسور سے مدراس تک ایک علاقہ سمجھا جاتا تھا، اور اس میں آندھرا بھی داخل تھا اور کرناٹک بھی داخل تھا، اور بھی کئی صوبے اور شہر اس کے اندر داخل تھے، تو شیر میسور کے لقب سے مشہور ہوئے۔ بچپن سے تقویٰ، طہارت، حیا، عفت، عصمت، پاکیزگی، اور بلند ہمت، بلند سوچ، اور غلط خیالات سے دور، بہت پاکیزہ، انتہائی حیادار انسان تھے۔ ان کی حیا کے تعلق سے ان کے گھر والے لکھتے ہیں، کبھی ٹیپو سلطان حمام میں بے کپڑے ہو کر غسل نہیں کیا تھا، ہمیشہ وہ کپڑے کے ساتھ ہی غسل کیا کرتے تھے، اور حیا اتنی تھی کہ وہ عورتوں سے دور رہتے تھے، اور بہت پرہیزگاری کے ساتھ رہتے، نگاہیں نیچی رکھتے تھے۔ ایک مرتبہ دو عورتیں داخل ہوتی ہیں، وہ اپنے محل میں سو رہے ہوتے ہیں، دو جوان عورتیں داخل ہوتی ہیں، داخل ہو کر ان کے پیر دبوانا شروع کرتی ہیں، گہری نیند، یہ سویا ہوا ہوتا ہے شیر خدا، اچانک بیدار ہوتا ہے، دیکھتا ہے کہ نامحرم پیر دبا رہی ہیں، نامحرم ہے اور پیر دبا رہی ہیں، ایک دم سے چونک اٹھتا ہے، اور پھر ان کو ملازمت سے بھی نکالتا ہے اور ان کو سزا بھی دیتا ہے، تم نے اتنی جرت کیسے کی۔ اور جہاں ان کی عورتیں رہا کرتی تھی، ٹیپو سلطان کی مستورات رہا کرتی تھی، ٹیپو سلطان شہید رحمہ اللہ وہاں شیر باندھ رکھے تھے کہ کوئی ہمت بھی نہ کرے ادھر جانے کی۔ اور یہ قصہ ہم سمجھتے تھے کہ صرف تاریخی ہے، حقیقت نہیں ہے، لیکن مطالعہ سے معلوم ہوا حقیقی قصہ ہے، कि टीपू सुल्तान को बचपन ही से शिकार खेलने का मिजाज था और वो शिकार खेलते थे, शिकार करते थे तो शेरों का, चीतों का करते थे, तो बहादुर जानवरों का करते थे। एक मर्तबा शिकार खेल रहे थे, अचानक एक शेर सामने आ गया, खूनखार शेर जैसे ही सामने आ गया, अब इन्होंने भी हिम्मत कर ली और जो मुकाबला हुआ तो उसको पछाड़ के रख दिया, उसे खत्म करके रख दिया। ये टीपू सुल्तान शहीद रहिमहुल्ला है। तकवा व तहारत का ये आलम था कि जब से बालिग हुए वफात तक एक नमाज भी उनकी कजा नहीं हुई और रोजाना फज्र की नमाज के बाद एक पारा तिलावत का उनका मामूल था। और उसके अलावा भी ये तो उस वक्त का मामूल था जब बादशाह बन गए, उससे पहले और ज्यादा पढ़ते थे, और भी उनके वजाइफ थे और बहुत सी दुआएं, सैकड़ों दुआएं उनको याद थी, कुरान करीम पढ़ते रहते थे। तो बचपन ही से इंतहाई नेक तरबियत, नेक तरबियत के साथ तरबियत पाए हुए इंसान थे। टीपू सुल्तान शहीद रहिमहुल्ला जब बादशाह बनाए गए, उन्होंने चार लड़ाइयां लड़ी अंग्रेजों से, पूरी तफसील में जाना नहीं चाहता हूं। उन चार लड़ाइयों में उन्होंने तीन लड़ाइयों में अंग्रेजों को बड़ी शिकस्त दी और अंग्रेजों के अलावा भी मकामी एतबार से जो भी दुश्मन उनसे लड़ने आता उसे शिकस्त देते, उसे हजीमत उठानी पड़ती, जबरदस्त आपका मुकाबला होता और सिर्फ अल्लाह के लिए लड़ते थे। और जब दूसरी मर्तबा या तीसरी मर्तबा वो लड़ाई उन्होंने लड़ी और उसमें शिकस्त हुई तो उसके बाद से उन्होंने चारपाई पर सोना ही छोड़ दिया, हमेशा जमीन पर टाट बिछाकर सोते थे, जमीन पर सोते थे और टाट बिछाकर सोते थे, उनका अपना मामूल हो गया। इंतहाई रूखा सूखा खाते थे और इतने वसीउ ज़र्फ कुशादा दिल इंसान थे। हिंदुओं को इन्होंने बड़ी बड़ी जमीनें दी मंदिर बनाने के लिए, अपने अपने घर बनाने के लिए। ईसाइयों को इन्होंने बड़ी जमीनें दी कि जाओ अपने इबादत खाने बनवाओ। जो भी आता सुल्तान टीपू के दर से खाली ना जाता और हर साल हज के लिए, हर साल हज के लिए सैकड़ों आदमी को भेजते थे कि हज करके आओ। टीपू सुल्तान शहीद रहीमुल्ला की बड़ी ख्वाहिश थी कि हज करें और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के दरबार में हाजिर हों, दोनों हरम शरीफ जाएं। लेकिन टीपू सुल्तान शहीद रहीमहुल्ला ये जानते थे अगर मैं इस ख्वाहिश पर अमल करूंगा तो जैसे ही मैं बाहर निकलूंगा अंग्रेज पूरे मुल्क पर काबिज हो जाएगा और गद्दारी करके या गद्दारों को खरीद कर वो काबिज हो जाएगा। तो उन्होंने हज इसलिए नहीं किया ताकि इस मुल्क की हिफाजत होती रहे और ये मुल्क गुलामी के मुंह में ना चला जाए, आजाद रहे, इसलिए वो हज नहीं किए। हालांकि उनकी बड़ी तमन्नाएं थी। उन्होंने यूनिवर्सिटी बनाई, उसका नाम दारुल उमूर रखा, उस यूनिवर्सिटी का नाम दारुल उमूर रखा। उसमें उन्होंने शानदार मदरसा बनाया, शानदार स्कूल और कॉलेज बनाया कि दीनी तालीम हासिल करने वाले दीनी तालीम हासिल करें, दुनियावी तालीम हासिल करने वाले दुनियावी तालीम हासिल करें। और भी उनसे जो जो खिदमत हो सकती थी उन्होंने हर तरह की खिदमत की और हर तरह से उन्होंने मुसलमानों पर और जितनी उनकी पब्लिक थी, खा हिंदू हो, ईसाई हो, सिख हो, हर एक पर बहुत ही रहम दिली के साथ, खैरकाही के साथ उन्होंने खर्च किया था और उनकी रियाया उनसे बे इंतहा खुश थी, हमेशा खुश रहा करते थे। जब टीपू सुल्तान शहीद रहिमहुल्ला बादशाह हो गए तो 1202 में, 1202 में उनको याद आया, वो बचपन में श्रीरंगापटन या श्रीरंगापट्टनम में एक मैदान में खेल रहे थे। तो खेलते हुए अचानक एक अल्लाह वाले से मुलाकात हुई। एक अल्लाह वाले ने उनसे कहा, बेटा जब तुम बादशाह बनोगे तो यहां मस्जिद बनाना, जब तुम बादशाह बनो तो यहां मस्जिद बनाना। एक अल्लाह वाले ने उनसे ये कहा और वादा ले लिया। अब जब वो बादशाह हो गए तो 1202 हिजरी को, और ईसवी तारीख याद नहीं है, उनको वो वादा याद आता है, और वादा याद आते ही वो मस्जिद बनाना शुरू करते हैं और 2.5 साल मस्जिद बनाते हैं। और 1204 में 1204 में 1790 पर 1 में वो मस्जिद बना देते हैं और उसका नाम मस्जिद आला रखते हैं। उधर मस्जिद अक्सा है, मस्जिद अक्सा के वजन पर मस्जिद आला रखते हैं। और मस्जिद तामीर होती है 2 साल लगते हैं, 6 लाख रुपयों का खर्च आता है, पूरी दरिया दिली से खर्च करते हैं, मस्जिद बनाते हैं और बहुत शानदार मस्जिद बनाते हैं। जब मस्जिद का इफ्तिताह होता है ईद उल फितर के दिन मस्जिद का इफ्तिताह करते हैं, और इफ्तिताह से पहले तमाम उलमा को, बुजुर्गों को और बहुत सारे लोगों को जमा करते हैं और कहते हैं आज उसकी इमामत से ये मस्जिद शुरू होगी जो साहिब तरतीब हो। मेरी ख्वाहिश है कि जो साहिब तरतीब है वो इमामत कराए, उसकी इमामत से मस्जिद शुरू होगी। साहिब तरतीब उसे कहते हैं कि बालिग होने के बाद से अब तक उसकी कोई एक नमाज भी कजा ना हुई हो, एक नमाज भी उसकी कजा ना हुई हो, ऐलान करते हैं। लेकिन बहुत देर होती है, कोई आगे नहीं बढ़ते हैं। उलमा भी होते हैं, बुजुर्गान दीन भी होते हैं, किसी को यकीन नहीं आता कि हो सकता है कभी किसी वजह से नमाज कजा हुई हो, आगे नहीं बढ़ते हैं। तो खुद टीपू सुल्तान शहीद आगे बढ़ते हैं और एक कहते अल्हम्दुलिल्लाह मैं साहेब तरतीब हूँ, बालिग होने के बाद से लेकर आज तक मेरी कोई नमाज कजा नहीं हुई। इस पर तमाम लोग हैरत ज़दा रहते हैं, इसलिए कि अगर आम आदमी है नमाज कजा ना हुई हो कोई खास बात नहीं, वो बादशाह जो हमेशा जंग के मैदान में रहता है। तारीख लिखने वाले लिखते हैं कि टीपू सुल्तान बालिग होने के बाद से वफात तक हो सकता है 4-5 महीने ही सुकून के देखे होंगे, 4-5 महीने ही उसने सुकून के देखे होंगे, बखिया उसकी सारी जिंदगी मैदान जंग में और दुश्मनों से मुकाबला में गुजरी है। ऐसा अजीम बादशाह था, सुनहरे हरफों से लिखे जाने के काबिल उसका नाम है, उसे बादशाह ना कहिए। वक्त का बहुत बड़ा वली था, वक्त का बहुत बड़ा नेक इंसान, मुत्तकी दीनदार परहेजगार और तहज्जुद गुजार इंसान था। तारीख लिखने वाले लिखते हैं कि टीपू सुल्तान शहीद रहीमुल्ला को दाढ़ी नहीं निकली थी और उसके ताल्लुक से कई बातें आती हैं। उसने कभी भी अपने चेहरे पर उस्तरा नहीं फेरा है, लेकिन खुद उसी के साथी जिसने टीपू सुल्तान शहीद को देखा है वो खुद कहते हैं कि टीपू सुल्तान को बाल नहीं आए थे, उसकी दाढ़ी निकली हुई नहीं थी। लिहाजा अब वो टीपू सुल्तान शहीद रहिमहुल्ला हैं, आते हैं आगे बढ़कर खुद इमामत करते हैं और नमाज पढ़ाकर मस्जिद का वो इफ्तिताह करते हैं और मस्जिद आबाद होती है। अल्लाह से दुआ है अल्लाह उसको क़ियामत तक आबाद रखे। तो ये है वो टीपू सुल्तान शहीद रहिमहुल्ला। जिस दिन 4 मई को 1790 पर 9 ईस्वी 4 मई को जिस दिन वो शहीद होते हैं, उस दिन भी जमात के साथ एक इमाम के पीछे फजर की नमाज अदा करते हैं, मस्जिद में आते हैं और अपनी बड़ाई से बहुत बचते थे कि मेरी बड़ाई ना हो। और उस जमाने में जैसा कि आज भी दस्तूर है, पहले से रहा है, कोई बड़ा आदमी आए तो लोग खड़े हो जाते हैं और खुसूसन बादशाह आता तो बिल्कुल खड़े रहते, यहां तक कि बादशाह बैठ ना जाए, अजमत में ताजीम में खड़े रहते। तो सुल्तान टीपू शहीद रहिमहुल्ला ने जो मस्जिद बनवाई, اپنے محل سے مشرقی جانب ایک ایسا دروازہ بنایا خفیہ دروازہ کہ وہ بالکل آہستہ سے مسجد کے اندر پہنچ جاتا تھا اور مسجد میں رہنے والے کسی کو بھی معلوم نہیں ہوتا تھا کہ ٹیپو سلطان آ چکے ہیں. وہ سیدھے اندر آتا اور اندر صف میں جا کر بیٹھ جاتا اور کسی کو پتا بھی نہیں چلتا. اس نے اس لیے کیا تاکہ لوگ اسے دیکھ کر کھڑے نہ ہوں, اس کی تعظیم نہ کریں. بالآخر یہ وہ ٹیپو سلطان شہید رحمہ اللہ جنہوں نے یہ کہا تھا کہ گیدڑ کی 100 سالہ زندگی سے شیر کی 1 دن کی زندگی بہتر ہے. اس سلسلے میں معلوم ہونا چاہیے کہ ٹیپو سلطان شہید رحمہ اللہ 4 مئی کو 1799 میں, تو آپ حساب لگائیں تو 200 سال, 2 سال کم 150 سال ہوتے ہیں. آزادی کی تاریخ سے حساب لگائیں 2 سال کم 150 سال ہوتے ہیں, ٹیپو سلطان رحمہ اللہ شہید ہوتے ہیں, 2 سال کم 150 سال میں یہ ملک آزاد ہوتا ہے. اور پھر ہم یہ سمجھتے ہیں ٹیپو سلطان 4 جنگیں لڑی, وہ ناکام ہو گئے, سراج الدولہ ناکام ہو گئے, سید احمد شہید ناکام ہو گئے, شاہ اسماعیل شہید ناکام ہو گئے. ایسا نہیں ہے, یہ غلط سوچ ہے. بلکہ یہ ایک سلسلہ ہوتا ہے, یہ کام شروع ہوتا ہے. کوئی کام 1 دن میں پورا ہوتا ہے, کوئی کام 1 سال میں پورا ہوتا ہے, کوئی 10 سال میں پورا ہوتا ہے, کوئی 100 سال میں پورا ہوتا ہے. اس طرح سے کام پورا ہونے کی ایک مدت ہوتی ہے. لہذا میں تو کم از کم اس کے لیے تیار نہیں ہوں کہ ٹیپو سلطان ناکام ہو گئے یا فلاں ناکام ہو گئے فلاں ناکام ہو گئے. ناکامی کی بات نہیں ہے, ایک تحریک شروع ہوتی ہے, اسے ایک وقت لگتا ہے, ایک مدت لگتی ہے. جب وہ مدت پوری ہوتی ہے تو وہ کام پورا ہوتا ہے, کامیابی حاصل ہوتی ہے. ہاں, وقتی ناکامی کہی جا سکتی ہے, وقتی اعتبار سے ناکامی ہوئی, وہ بھی اپنے لوگوں کی غداری سے. اگر اپنے لوگ غداری نہ کرتے تو اسی وقت کامیابی ہو جایا کرتی. لیکن اللہ تبارک و تعالیٰ کا بھی ایک نظام ہے, اسی نظام سے پورا نظام چلتا ہے دنیا اور آخرت کا. تو اس کے نظام میں یہ طے تھا کہ 200 سال غلامی کی زندگی تقریباً ہوئی, پھر یہ ملک آزاد ہوا. بقیہ باتیں انشاءاللہ آئندہ جمعہ آئیں گی. اللہ تعالی ہماری حفاظت فرمائے.